यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। वित्तीय र प्राविधिक सहायता स्वरूप जर्मन सरकारले नेपाललाई करिब 7 अर्ब 60 करोड़ रूपियाँ अनुदान उपलब्ध गराउने। आज 21 औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै जनताले अनुभूत गर्ने गरी सेवा प्रवाहलाई सरल, सहज र समयानुकूल बनाउँदै अगाडि बढ़न सबै राष्ट्र सेवकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। बागलुङको बान्द्रे खोलामा आएको बाढ़ीले बगाएर मृत्यु हुनेको संख्या 3 पुग्यो। र अफ्रिकी मुलुक केन्याको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा कम्तीमा 17 जना विद्यार्थीको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः स्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको प्रतिनिधिमण्डलको 19 बुधे ध्यानाकर्षण पत्र हिजो बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई जातीय आधारमा विभाजित र सामाजिक रूपमा घृणा द्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल तुल्याएर जनताको विकास, समृद्धि र स्थायित्वको चाहना पूरा गर्नका लागि कुनै अराजकताले ठाउँ पाउने वा सत्ता समीकरणमा यताउता हुने सम्भावना नरहेको बताउनुभयो। आफू सशस्त्र द्वन्द्वकालमा सत्ता पक्ष वा विद्रोही पक्षमा नरहेकाले निष्पक्ष भएर संक्रमणकालीन न्यायलाई टुंगोमा लाने अठोटमा रहेको स्पष्ट गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्षले बिना आशंका यस प्रक्रियामा साथ दिनुपर्ने बताउनुभयो। सो अवसरमा संयोजक डाक्टर भट्टराईले दुई ठूला दलको सरकार बनेकाले संक्रमणकालीन न्याय टुंगोमा लाने अवसर भएको र त्यसमा आफूहरूको साथ रहेको बताउनुभयो। ध्यानाकर्षण पत्र मार्फत पार्टीले ती विधेयकहरू पारित भएकामा स्वागत गर्दै आगामी प्रक्रियामा वृहत सहमतिका साथ सत्यको अन्वेषण गर्न आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनैतिक परिवर्तनप्रति निजामती कर्मचारीले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसा योग्य भएको बताउनु भएको छ। निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही विरूद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीड़ा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि भएका आन्दोलन उल्लेखनीय रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले कर्मचारीहरूले सहभागिता जनाएका र योगदान पुर्याएका आन्दोलनहरू सफल भएका र कर्मचारीका मागहरू क्रमशः पूरा हुँदै गएको उल्लेख गर्नुभएको छ। नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको भन्दै उहाँले लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन तथा व्यापक हुँदै गएको बताउनु भएको छ। राष्ट्रको यस आकांक्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीले आफ्नो क्षमता अभिवृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमानदारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ छ। निजामती कर्मचारीमाथि लाग्ने गरेका तमाम गुनासालाई चिर्दै पेशागत मूल्य मान्यता, व्यावसायिकता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र व्यवहार मार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समयानुकूल ढंगले रूपान्तरण गर्नुपर्ने प्रधान प्रधानमन्त्री ओलीको सुझाव छ। वहाँले मुलुकमा उत्पन्न हुने प्राकृतिक प्रकोप, बाढ़ी, पहिरो, आगलागी जस्ता विपज्जन्य घटनामा राष्ट्र सेवकले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ। जनतालाई अनुभूत हुने गरी सेवा प्रवाहलाई सरल, सहज र समयानुकूल बनाउँदै अगाडि बढ़न प्रधानमन्त्री ओलीले सबै राष्ट्र सेवकलाई आग्रह गर्नुभएको छ। व्यावसायिक र सृजनशील प्रयास, विकास, समृद्धि र सुशासन नाराका साथ एक्काइसौं निजामती सेवा दिवस आज मनाइँदैछ। यस अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिन असोज 4 गते न्यूयोर्क जानुहुने भएको छ। मन्त्री परिषदको बिहिबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको 79 महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल महासभामा सहभागी हुन आगामी असोज 4 गते न्यूयोर्कतर्फ प्रस्थान गर्ने गरी भ्रमण कार्यतालिका समेत बैठकले स्वीकृत गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। यस्तै बैठकले एसियाली विकास बैंकबाट सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने 115 मिलियन अमेरिकी डलर अर्थात करिब 15,29 करोड़ सहुलियत पूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले दिनुभएको जानकारी अनुसार बिहिबार बसेको मन्त्री परिषद बैठकले यही भदौ 31 गते काठमाण्डुमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको 7 बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषय सूची स्वीकृत गर्ने र वार्ता टोली गठन गर्ने बिम्स्टेक कृषि मन्त्री स्तरीय र कृषि सम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक आगामी चैत 14 र 15 गते नेपालमा आयोजना गर्ने प्रस्ताव गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा गोविन्द बहादुर कार्कीलाई बढ़ुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पदस्थापन गर्ने, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामा र नेपाल दूरसंचार कम्पनी लिमिटेडको रिक्त प्रबन्ध निर्देशक पदमा संगीता पहाड़ीलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले कर्मचारी संचय कोषको संचालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेलाई तथा कोषको रिक्त संचालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङलाई मनोनयन गर्ने, नेपाल इन्जिनियरिङ परिषदका रिक्त सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट विनोद बहादुर पाल, कर्णाली प्रदेशबाट अम्बिका महत, लुम्बिनी प्रदेशबाट लेखनाथ पाण्डे, गण्डकी प्रदेशबाट निर्जला श्रेष्ठ चौधरी, मधेस प्रदेशबाट श्यामकिशोर यादव र कोशी प्रदेशबाट लैला श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ। त्यसै गरी मन्त्री परिषद बैठकले गंगादेव गाउँपालिका रोल्पाको नाम परिवर्तन गरी सुकीदह गाउँपालिका कायम गर्ने र त्यस पालिकाको केन्द्र साविकको वडा नम्बर 5 सानडाँडाबाट वडा नम्बर 2 सुखा ओडार कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएको बारे सरकारले अनुगमन गर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिनुभएको हो। प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा कक्षा 6 देखि 10 सम्मका विपन्न विद्यार्थीका लागि वार्षिक 18,000 रूपियाँ र विज्ञान विषय अध्ययन गर्न वार्षिक 24,000 रूपियाँ अनुदान दिन सरकारले 60 करोड़ रूपियाँ बजेट अनुदान दिइरहेको बताउनुभयो। सरकारले संविधान दिवस राष्ट्रिय दिवस 2081 3 दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रूपमा मनाउने भएको छ। संविधान सभाबाट नेपालको संविधान 2072 असोज 3 गते जारी भएको ऐतिहासिक दिनलाई सदाझै स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ। समितिले आगामी असोज 2, 3 र 4 गते 3 दिनसम्म नेपालभित्र र विदेश स्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावली लगायत कार्यक्रम गर्ने तथा असोज 3 गते संविधान दिवस मनाउने निर्णय गरेको हो। नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेन सहितका पदाधिकारीले हिजो गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्नुभएको छ। गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैंकले नेपालका विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो। गृहमन्त्री लेखकले विक्रमसम्म 2072 भूकम्पपछिको पुनर्निर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले पुनर्निर्माणमा सहयोग पुगेको बताउनु भएको थियो। विश्व बैंकले नेपाललाई ऋण दिँदा पूरा गर्नुपर्ने विभिन्न कार्यमध्ये पूर्व कार्य गर्नु बाँकी रहेको विषयमा सिस्लेनले चासो राख्नु भएको थियो। गृहमन्त्री लेखकले आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नहुने उल्लेख गर्दै विश्व बैंकले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो। संघीय संसद प्रतिनिधि सभा अर्थ समितिको बैठक भोलि बस्ने भएको छ। आइतबार सिंहदरबार स्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 उपर दफावार छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ। त्यसै गरी प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो 1 बजे तथा राष्ट्रिय सभाको बैठक मंगलबार बस्ने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मौजूदा केन्द्रीय कार्य समितिलाई केन्द्रीय महाधिवेशन तयारी मूल समितिमा परिणत गरेको छ। यही भदौ 19 र 20 गते काठमाण्डुमा बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी वैशाख 26 गते केन्द्रीय महाधिवेशन आयोजना र त्यसका लागि कात्तिक मसान्तभित्र सदस्यता अभियान सम्पन्न गर्ने निर्णय गरेको हो। बैठकले संविधान संशोधनका लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाको संकलन गर्दै मधेसी थारू र अन्य उत्पीड़ित जनताका अधिकार कायम गराउन सबै दलसँग सहकार्यका लागि अपील गर्ने निर्णय गरेको अध्यक्ष महन्त ठाकुरले जानकारी दिनुभयो। यस्तै बैठकले संविधान संशोधनको एजेण्डा तय गर्न वरिष्ठ नेता लक्ष्मण लाल कर्णको संयोजकत्वमा दानबहादुर विश्वकर्मा र परमेश्वर शाह सदस्य रहनु भएको 3 सदस्यीय कार्यदल बनाउने निर्णय गरेको पनि अध्यक्ष ठाकुरले जानकारी दिनुभयो। बागलुङको बान्द्रे खोलामा आएको बाढ़ीले बगाएर मृत्यु हुनेको संख्या 3 पुगेको छ। बाढ़ीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका 4 बान्द्रे अढ़ाई थरका 20 वर्षीय कमल सापकोटाको शव घटनास्थलभन्दा 500 मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। आएको बाढ़ीले सोही ओडाको कुडुलेदेखि मालिका जाँदै गरेको एउटा मोटरसाइकल र एउटा स्कूटर बगाउँदा मृत्यु भएका बान्द्रे अढ़ाई थरका 23 वर्षीय अर्जुन सापकोटा र 22 वर्षीय अभिषेक रेग्मीको शव घटनास्थलदेखि 200 मिटर तलबाट उद्धार गरी धौलागिरी अस्पतालमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो। स्वास्थ्य सेवा विभागले जापानीज इन्सेफ्लाइटिस संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले यही भदौ 15 गतेदेखि असोज 15 गतेसम्म जापानीज इन्सेफ्लाइटिस रोग संक्रमणको जोखिम उच्च रहेको बताउनुभयो। क्युलेक्स प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फूल पार्ने समय भएकाले साउनदेखि कार्तिकसम्म जापानीज इन्सेफ्लाइटिस संक्रमणको उच्च जोखिम रहने उहाँले बताउनुभयो। सन् 2024 जनवरीदेखि हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका 680 मध्ये 42 जनामा यो रोगको संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताउनुभयो। सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग र पहुँचमा लगाएको प्रतिबन्ध हटाएको छ। नेपाल दूरसंचार प्राधिकरणले हिजो सूचना जारी गरी सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई उक्त प्रतिबन्ध हटाउन निर्देशन दिएको जनाएको छ। प्राधिकरणको निर्देशनसँगै प्रयोगकर्ताका मोबाइलमा टिकटक सञ्चालन हुन थालेका छन्। सरकारले हि भदौ 6 गते सामाजिक सञ्जालका रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो। सरकारले सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा थप नकारात्मक असर नपुगोस् भन्ने हेतुले थप व्यवस्थित र मर्यादित तुल्याउने गत कार्तिक 27 नेपालभित्र टिकटकको प्रयोगमा रोक लगाइएको थियो। पहिला कैलालीका मगर समुदायमा निकै नै गाइने तीजका भाकाहरू विस्तारै लोप हुन थालेका छन्। आधुनिकता र प्रविधिको विकाससँगै तीजको मौलिकता पनि हराउँदै गइरहेको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
एकताका मगर समुदायका गाउँ बस्तीमा निकै नै गाइने यी तीजका भाकाहरू आजभोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तीजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टिकापुर्की 52 वर्षीय मीरा देवी घरते मगर।
पहिला त हाम्रो आमाहरूको बजेहरूको पालामा त गाना पनि ढिलै हुन्थ्यो, मादल पनि थिएन, ताली बजाएर नाच्नुहुन्थ्यो। अब हाम्रो पालामा फेरि मादल आयो है, आजकलको यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद।
टिकापुर एक बनगाउँ सरस्वती पुन मगरलाई पनि तीजका पुराना भाकाहरू लोप भएकोमा धेरै चिन्ता छ। उहाँलाई अहिलेका तीजका भाकाहरू त पटक्कै मन पर्दैनन् भने पहिलेका भाका यसरी सम्झाउनुहुन्छ।
पहिलेको तुलनामा अहिले एकदमै हराएको यो चाहिँ हामीलाई चाहिँ पटक्कै मन नपरेको चिज हो। हे कति राम्रो नस्पतिको बिरुवा चारीले रस खाँदा दाली भाचेको, यसरी हाम्रो आफ्नो मनको व्यथाहरू पोख्थ्यौ।
बरगाउँकै असब्जी घरती मगरलाई पनि तीजमा डीजे लगाएर नाच्ने काम मन पर्दैन। उहाँ पनि पहिले आफूले गाउने मौलिक भाकालाई सम्झदै यसो भन्नुहुन्छ।
ए सिमल गरी जाउला र सिमल डाली काटौला, सरर तारी दो माइत जानलाई भनेर यस्ता आफ्नो पिर बेठा खोला पारी माइत पनि हुन्थ्यो, नदीमा पुल हुन्थेन, अनि राजीले तारिदियो भने बल्ल पारी गइन्थ्यो, अनि त्यस्ता गीतहरू गाउँथ्यौं।
नयाँ पुस्ताको भए पनि 24 वर्षीय विपासा घरती मगरलाई भने त्यसका पुराना भाकाहरू नै मन पर्छन्। उहाँलाई ती भाका गाउन, त्यसमा नाच्न र मादल बजाउन पनि आउँछ।
मलाई पनि पुरानै भाका मन पर्छ, बच्चैदेखि धेरै राम्रो त बजाउन आउँदैन, त्यही पनि म पनि मादलमै नाच्नु परे, मादल पनि बजाउन आउँछ, हल्का हल्का गाउन पनि आउँछ।
आज मेरो माइत जाने पालो गोठैमा माली गाई रुन लायो बारीलाई किन होला।
पुरानो पुस्ताको समाप्तिसँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा त्यसको मौलिकता हराउँदै गइरहेको देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक पथ प्रदर्शक गाइडको मृत्यु भएको छ भने विदेशी पर्यटक सहित 2 घाइते भएका छन्। मधुवन नगरपालिका एक स्थित वनमा वन्यजन्तु अवलोकन गर्ने क्रममा एक सिंगे गैंडाले हिजो आक्रमण गरेको थियो। आक्रमणबाट ठाकुर बाबा नगरपालिका 9 निवासी अन्दाजी 35 वर्षीय नेचर गाइड मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको मधुवन नगरपालिका एक कावडाध्यक्ष मेन थापाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी मुलुक केन्याको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा कम्तीमा 17 विद्यार्थीको मृत्यु भएको छ। प्रहरीका अनुसार नेरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा आगलागी हुँदा धेरैजना घाइते भएको र तीमध्ये 16 गम्भीर रूपमा घाइते भएका समाचारमा जनाइएको छ। आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको र अनुसन्धान शुरू गरिएको केन्या प्रहरीले जनाएको छ। बाढ़ीले दक्षिण सुडान र अवे प्रशासनिक क्षेत्रका 78 काउन्टी मध्ये 30 टीमा करिब 7,10,000 भन्दा बढ़ी मानिसहरू प्रभावित भएका संयुक्त राष्ट्र संघीय राहत सम्बन्धी संस्थाले जनाएको छ। गत मे महिनादेखि शुरू भएको भारी वर्षाका कारण आएको बाढ़ीले गम्भीर खाद्यान्न असुरक्षा, आर्थिक गिरावट जस्ता गम्भीर मानवीय संकट निम्ति आएको छ। सोमबार र मंगलबार जुबामा भएको उच्चस्तरीय छलफलमा सन् 2024 को बाढ़ी र प्रतिकारी योजनाको पूर्व तयारीका लागि समीक्षा गरिएको छ। अब आर्थिक समाचार।
नेपाल सरकार र जर्मन सरकार बीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ। वार्तामा जर्मन सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी 51 मिलियन युरो अर्थात 7,59,90,00,000 रूपियाँ अनुदान सहायता परिचालन गर्न जर्मन सरकारले सहमति जनाएको छ। सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र, पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको छ। वार्ताको क्रममा नेपाली पक्षले सन् 2030 भित्र नेपालको दिगो विकास हासिल गर्न र अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भए पश्चात नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्वपूर्ण हुने भएकोले जर्मन सरकारको तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरिएको छ। द्विपक्षीय वार्ताको क्रममा जर्मन सरकारले आगामी दिनमा नेपालको विकास सहायतामा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमतिको प्रक्रिया अघि बढ़ाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्राचार गरेको जानकारी दिनुभयो। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा बहुवर्षीय ठेक्का सहमति माग गर्नु अघि तत्काल नतिजा देखिने तथा तुलनात्मक रूपमा बढ़ी रकम विनियोजन भएका आयोजनाहरूको सूची तयार पारी प्राथमिकीकरण गर्न आग्रह गरेको छ। पत्राचारमा आगामी आर्थिक वर्षका लागि मध्यमकालीन खर्च संरचना अन्तर्गत कति प्रतिशत रकम बहुवर्षीय दायित्वमा रहने हो त्यसको यकिन गरी निर्णय गर्न पनि निर्देशन गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार भवनको काम तत्काल पूरा गर्न निर्माण पक्षलाई निर्देशन दिनुभएको छ। 2053 असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी शुरू भएको भवन निर्माणको काम हालसम्म पनि पूरा नभएपछि मन्त्री अधिकारीले शुक्रबार स्थलगत निरीक्षण गर्नुभई त्यस्तो निर्देशन दिनुभएको हो। कृषि मन्त्री अधिकारीले तोकिएको समय सीमा भित्र कार्य सम्पादन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो। उहाँले सम्झौता अनुसार काम नसकिए कानून अनुसार कार्यवाही गर्ने चेतावनी समेत निर्माण पक्षलाई दिनुभयो। 2073 असोजमा करिब 35 करोड़को लागतमा ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार काम नभएपछि 2080 चैत 13 गते यही भदौ मसान्त भित्र काम सम्पन्न गर्ने गरी 11 पटक म्याद थप भएको थियो। तेस्रो नेपाल पावर लाइट एन्ड इलेक्ट्रिक प्रदर्शनी शुक्रबारबाट काठमाडौँको भिरकोटी मण्डपमा शुरू भएको छ। प्रदर्शनीको उद्घाटन गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सृजना भएको उल्लेख गर्नुभयो। उहाँले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सृजना भएको पनि बताउनुभयो। 3 दिनसम्म चल्ने मेलामा स्वदेश र विदेशका विभिन्न उत्पादनका 90 भन्दा बढी स्टलहरू राखिएको आयोजक संस्था मीडिया स्पेसका संचालक सृजल भट्टराईले जानकारी दिनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। यस दिन सुनको मूल्य प्रति तोला 1,300 रुपियाँले वृद्धि भएको छ। बिहिबार प्रति तोला 1,52,000 कारोबार भएको छाप भएको सुन शुक्रबार प्रति तोला 1,53,300 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
पेरिस पारा ओलम्पिकमा ऐतिहासिक काँस्य पदक विजेता तेकान्दो खेलाड़ी पलेसा गोवर्धनलाई पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको छ। खुमलटारमा शुक्रबार आयोजित कार्यक्रममा पेलेसा सहित प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेसाका बुबा प्रदीप गोवर्धन पनि सम्मानित भए। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले ओलम्पिकमा पहिलो पटक नेपालले पदक प्राप्त गर्नु सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको बताउनु भयो। यसै गरी पेलेसाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा सुन पदक जित्ने लक्ष्यका साथ तयारी गर्ने बताइन्। श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल 5 विकेटले पराजित भएको हो। नेपालले दिएको 160 रनको लक्ष्य श्रीलंका 26.5 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकाका कृष्ण सन्जुल्लाले सर्वाधिक 68 रन बनाए। नेपालका गुलशन झा र कप्तान सोमपाल कामीले समान 2 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित 40 ओभरमा सबै विकेट गुमाउँदै 159 रन बनाएको थियो। नेपालका ओपनर कुशल फुर्तेलले सर्वाधिक 43 रन बनाए। कुशल मल्ल 35, अनिल कुमार शाह 35 र करण केसी 15 रनमा आउट हुँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। श्रीलंका गुरुका संकेतले सर्वाधिक 4 विकेट लिए। पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नपाई रद्द भएको थियो। नेपाली टोली आईसीसी विश्वकप लिग टूको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको छ। नेपाली लीग अन्तर्गत क्यानाडामा हुने एक दिवसीय श्रृंखला खेल्दैछ। संकटा क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लीगमा बराबरी खेलेका छन्। एन्फा मैदान सातो बाटोमा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो। पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित संकटाले पहिलो अंक जोडेको छ। चन्द्रपुर पहिलो खेलमा कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शुरू भएको लीगमा 10 टोलीको सहभागिता रहेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रहे। सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस, वर्षा 4.7 मिलिमिटर, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:46 भयो भने सूर्यास्त भरे साँझ 6:18 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। द्वन्दकालीन घटनाको पुनरावृत्ति हुन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। वित्तीय र प्राविधिक सहायता स्वरूप जर्मन सरकारले नेपाललाई करिब 7 अर्ब 60 करोड़ रूपियाँ अनुदान उपलब्ध गराउने। आज 21 निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइदै जनताले अनुभूत गर्ने गरी सेवा प्रवाहलाई सरल सहज र समयानुकूल बनाउँदै अगाडि बढ़न सबै राष्ट्र सेवकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। बागलुङको बान्द्रे खोलामा आएको बाढ़ीले बगाएर मृत्यु हुनेको संख्या 3 पुग्यो र अफ्रिकी मुलुक केन्याको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा कम्तीमा 17 जना विद्यार्थीको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।